نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير. سبق نمبر 96 آیت نمبر 169 سے 187 سورة الأعراف لیسن نمبر 96 آیت نمبر 169 to 187 سورة الأعراف. چند باتیں سبق کے مضمون کے بارے میں. آج کا سبق بہت اہم ہے. جو بنیادی چیز آج کے سبق میں ہے وہ وعدہ الست ہے کہ اللہ تعالیٰ نے انسانوں کی روحوں سے کون سا وعدہ لیا تھا. دوسری بات, ہدایت پہ آنے کے بعد لوگ اچانک پلٹ کیوں جاتے ہیں, یہ دوسرا مضمون ہے آج کا. تیسری بات, کیا اللہ نے کچھ لوگوں کو واقعی جہنم کے لیے پیدا کیا ہے. پھر اگلی بات, انسان اور جانور میں کس بات کا فرق ہے. اللہ تعالیٰ کی شان کو سمجھے بغیر کیا اس کی بات کو ماننا آسان ہے. یہ سب باتیں اس میں آئیں گی انشاءاللہ, ہم ایک ایک کر کے اس کو دیکھیں گے. چلتے ہیں آیت نمبر 169 پہ. اعوذ باللہ من الشیطان الرجیم. آیت نمبر 169, فخلف من بعدهم خلف ورثوا الكتاب, لیکن ان کے بعد ایسے ناخلف جانشین آگے کون, ورثوا الكتاب, جو کتاب کے وارث بن گئے. یہاں کتاب سے مراد تورات ہے. کیا کرتے ہیں یہ لوگ, یاخذون عرض هذا الادنى, جو اس حقیر دنیا کے ساز و سامان ہی کو حاصل کرتے رہتے ہیں. پھر جب ان کو کوئی سمجھائے, کوئی منع کرے تو وَيَقُولُونَ سَيُغْفَرُ لَنَا, تو کہتے یہ ہیں کہ ہمیں تو بخش ہی دیا جائے گا. اور پھر دوبارہ ایک موقع آتا ہے کچھ عرصے کے بعد, وَإِن يَأْتِهِمْ مَرَضٌ مِثْلُهُ يَأْخُذُوهُ, اگر ایسا ہی اور سامان بھی ان کو دے دیا جائے تو وہ اس کو بھی لے لیں گے. ایسے تمام لوگوں کو اللہ سبحانہ وتعالیٰ پوچھتے ہیں, أَلَمْ يُؤْخَذْ عَلَيْهِمْ مِيثَاقُ الْكِتَابِ, کیا ان سے عہد نہیں لیا گیا تھا کتاب میں یعنی تورات میں, کیا اللہ یقول علی اللہ الا الحق, کہ نہیں وہ منسوب کریں گے اللہ سے کوئی بات مگر حق, ودرسوا ما فیہ, اور انہوں نے پڑھ بھی لیا جو کچھ اس میں تھا. تو ان لوگوں کو بتا دو, والدار الاخرۃ خیر للذین یتقون, اور یقیناً آخرت کا گھر تو بہتر ہے, اور یقیناً آخرت کا گھر تو بہتر ہے ان لوگوں کے لیے جنہوں نے تقویٰ کی روش اختیار کی. افلا تعقلون, کیا تم عقل سے کام نہیں لیتے. یہاں آپ دیکھیے کہ ثم اورثنا الکتاب, یا ان کے بعد دوسرے لوگوں کی بات کی. پیچھے والے واقعے سے دیکھیے تو حضرت داؤد علیہ السلام کے دور میں اللہ کے حکم کی نافرمانی کرتے ہوئے اور سر عام اس کو دیکھتے ہوئے لوگوں کو اللہ تعالیٰ کو غصہ جب آیا تو اللہ تعالیٰ نے ان کو بندر بنا دیا. یہ واقعہ اتنا زیادہ نصیحت آموز تھا کہ کچھ عرصے تو اس کا اثر رہا. جیسے زلزلہ آتا ہے تو کچھ عرصہ پھر لوگ اس کے بارے میں کیئرفل ہوتے ہیں, لیکن جب کچھ وقت گزرا تو فخلف من بعدهم خلف ورثوا الكتاب, تو ان کے بعد پھر ایسے جانشین پیدا ہو گئے جو غلط کام کرتے تھے. یہاں لفظ دیکھیے خلفا بھی ہے, ہائی لائٹ کر لے, اور پھر اس کے بعد اسی آیت میں خلفن بھی ہے. بس یہ دونوں لفظ ہیں. خلفہ کہتے ہیں پیچھے آنے والے کو, پیچھے آنا. اگر آپ خلفہ دیکھیں جو پہلا لفظ ہے جس کا معنی ہوتا ہے اچھے وارث, اچھے آف اسپرنگ, سکسیسر, اور خلفن ہو جائے نا لام پہ جزم جیسے کہ آیت میں دوسری جگہ پہ, تو اس کا معنی ہوتا ہے نا اہل وارث. اور وراث, میراث, وارث, یہ کیا ہے, وراثت ہوتی ہے وہ چیز جو کسی کے مرنے کے بعد کسی کو ملے. یہاں مراد ہے نبیوں کے بعد کے دور میں آنے والے لوگ. ہوتا کیا کہ جب بھی کوئی نبی آیا اس کے سامنے جو لوگ ایمان پہ آتے ہیں نا وہ بہت مخلص ہوتے ہیں, اخلاص کے پہاڑ ہوتے ہیں, تزکیہ ان کا بہت ہو چکا ہوتا ہے. وجہ کیا, سمپل سی بات ہے کہ جب نبی کا دین کا دور شروع ہوتا ہے نا تو حالات بڑے مخالف ہوتے ہیں, الزام, معاشرے کے وقت سے مختلف پیغام. لہذا عام لوگ تو تصور بھی نہیں کرتے کہ ایسے دور میں نبیوں کی دعوت پہ لبیک ہیں. وہ تو اپنے نام اور برادریاں اور خاندان بچاتے ہیں, لیکن کمزور جن کے دلوں میں ایمان آتا ہے ایسے وقت میں وہ نبیوں کا ساتھ دیتے ہیں. سیرت سے آپ اس کی مثال لے لیں کہ مکی دور کے شروع میں کون تھے بےچارے. ٹھیک ہے, اب جو قربانیوں کی بنیاد پہ دین میں آئے, جب پہلا گروہ ہوتا ہے نا اس کو قربانیاں بہت دینی پڑتی ہیں. آپ سوچیں نا کہ ابھی گھر نیا نیا بن رہا ہے تو ابھی تو انٹرویو اٹھانی ہے, ابھی تو سیمنٹ کی بوریاں بھی کمر پہ لادنی ہے, سریا بھی لانا ہے, بڑے بڑے گارڈر بھی اٹھانے, پھر کہیں جا کے عمارت بنے گی نا. وہ سارے کام بھی کرتے ہیں گھر بنانے کے اور ساتھ تربیت بھی لے لیتے ہیں. اب ہوتا کیا ہے کہ بعد والوں کو بنا بنایا گھر مل گیا. جب بنا بنایا گھر ملتا ہے شریعت کے نام پہ تو لوگ اس کی قدر نہیں کرتے. تو ہوتا کیا ہے کہ پھر آہستہ آہستہ آنے والی نسلوں میں ایمان کا وہ درجہ نہیں رہتا. اس کی بہترین مثال نبی صلی اللہ علیہ وسلم اور آپ کے صحابہ, پھر تابعین, اور پھر اس کے بعد تبع تابعین, اور اس کے بعد کے دور کو دیکھ لیجئے. سب کو یہ کہانیاں یاد ہوں گی. تب یہ بات اتنی واضح ہو گئی کہ پہلے دور کے جو بندہ کسی کام میں جتنی مشکل سے آئے گا نا اس کا ایمان اتنا پکا ہوگا. اس کو ایسے سمجھو, کہتے نا کہ جو زیادہ پکتا ہے رنگ وہی پکا ہوتا ہے. مہندی جتنی گھستی ہے اتنا ہی زیادہ فائدہ, اتنا رنگ پکا ہوتا ہے. اب بعد والے لوگوں کو وہی چیز آرام سے مل جاتی ہے جو پہلے والوں نے اپنی کوششوں سے لی ہوتی ہے. تو کوششوں سے لینے والوں میں کہاں منافقت ہو گیا بتائیے. اتنی تو محنت کر کے مارے کھا کھا کے اسلام پہ آئے, تو نتیجہ ہوا کہ وہ اچھے رہے لیکن بعد میں پھر لوگ بگڑ جاتے ہیں. یہی کہانی حضرت موسیٰ کے دور میں ہوئی. آپ کے دنیا سے جانے کے بعد یوشع بن نون نے آپ کے اس منصب کو سنبھالا اور الحمدللہ وہ کام بہت اچھی طرح سے ہوتا گیا. لیکن ان کے بعد پھر نسلوں میں جب بگاڑ آیا تو پھر لوگ خراب ہو گئے. یہ بنی اسرائیل کے اب دوبارہ بگاڑ کے دور کی کہانی ہے کہ کتاب کے وارث ہوئے. دیکھیے جب دنیا دار فوت ہوتا ہے نا تو اس کی میراث میں مال سونا چاندی بٹتا ہے, اور جب ایک دیندار مرتا ہے نا تو اس کی میراث جو ہوتی ہے نا وہ علم کی ہوتی ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم کے ایک حدیث کا مفہوم ہے کہ نبیوں کی میراث علم ہوتا ہے. حضرت فاطمہ رضی اللہ تعالیٰ عنہ نبی صلی اللہ علیہ وسلم کی وفات کے بعد میراث میں حصہ لینے آئی تو ابو بکر نے بتا دیا کہ یہ جو کچھ بھی آپ کی تھوڑی بہت بلانگنگز تھی یہ سب اللہ کے رستے میں جائیں گی اور آپ کے لیے اللہ کا دین ہے. تو جس طرح لوگ مال کے وارث ہوتے ہیں نا ایسے علم کے وارث ہوتے ہیں. اگر میں اور آپ یہ چاہتے ہیں نا کہ ہمارے بعد اچھے لوگ وارث بنے تو آج دنیا میں کتاب کی خدمت شروع کر دیں. اسی لیے اللہ تعالیٰ یہاں بتاتے ہیں کہ جن کے ہاتھوں میں شروع شروع میں کتاب تھی وہ تو بہت اچھے تھے, لیکن بعد والوں میں کیا ہو گیا. ارادہ حاد الادنا, یہ ارادہ جو ہے نا یہ وہی ہے جس کو آپ کہتے ہیں عارضی, اس دنیا کا عارضی سامان. ادنا کس کو کہا گیا ادھر, اردو میں ادنا کس کو کہتے ہیں, کھٹیا کو. تو یہ دنیا ہے آپ کی. ادنا کا لفظ دال نون واو سے ہے, دنوف کہتے ہیں قریب کو, اور یہی روٹ دنیا کا ادنا سے آتا ہے. یعنی دنوف سے ہوگا تو اقرب کے معنی میں ہے, یعنی فوراً ملنے والی چیز, اور اگر ادنا کا لفظ دناتن سے ہو تو حقیر چیز. اور حقیقت ہے کہ دنیا کی ہر چیز مچھر کے پر کے برابر نہیں بنتی. تو گویا کہ جب ان کو دنیا کی چیزوں کا سامان پیش کیا جاتا ہے, اصل میں ان کے دینداروں کا بگاڑ ہے کہ جب ان کو کوئی رشوت پیش کرتا, رشوت کا بہت رواج ہو گیا تھا بنی موسیٰ علیہ السلام کے جانے کے بعد, تو ان کے جو عالم تھے جن کو پیچھے سے بار بار پڑھتے آ رہے ہیں تک تمون الحق کا اور تلبس الحق کا بالباطل, تو ان کا اشارہ ہے کہ دین کی باتوں کو لوگوں کی مرضی سے بدل دیتے تھے اور اس کے بدلے میں لوگوں سے دنیا کے پیسے لیتے تھے فائدے. جب ان کو منع کیا جاتا تھا کہ تم دیندار ہو کیسے کام کرتے ہو تو یَقُولُونَ سَيُغْفَرُ لَنَا, اس کو تو ہائی لائٹ کریں بڑا بڑا کر کے لکھیں. کیا یہ وہی جملہ نہیں جو آج ہمارے کلچر میں کیسے بولتے ہیں؟ کسی کو کسی غلط کام سے روکے تو کیا کہتے ہیں؟ او اللہ بڑا غفور و رحیم ہے وہ معاف کر دے گا. یہ ہے سَيُغْفَرُ لَنَا, اللہ معاف کرنے والا. چلو بھائی مان لیا تم نے اللہ کو رحیم سمجھا الغفور سمجھا, لیکن مسئلہ دیکھیے وہیں یاتی ہے مرد مثلہ, دوبارہ پھر کچھ موقع عرصے کے بعد پھر وہی موقع آ جاتا ہے. تو پھر یا خزو پھر دنیا لے لیتے ہیں. یعنی یہ دنیا پرست دیندار ہے جو لوگوں کو خوش کرنے کے لیے, جب ان بڑوں کو ناراض کر دیا تو دیکھو پھر یہ سینکشنز ختم کر دیں گے. دیکھیے آپ ابھی جو ہم پچھلے سبق کی ڈسکشن کر رہے تھے نا کہ برائی کو دیکھ کر اس پہ ریئیکشن شو کرنا, عام لوگوں کے لیے یہ ریئیکشن شو کرنا نسبتاً بہت آسان ہے. لوگوں کو کیا لگے آپ کو کوئی جانتا نہیں نہ آپ کسی کے لیے کوئی رول ماڈل ہے. سب سے مشکل یہ ہوتا ہے کسی دیندار کے لیے. لوگ کیا ڈراوے دیتے ہیں, ये नाराज हो जाएंगे तो आपकी ये चीज बंद हो जाएगी। ये फिर आप जैसे वो मुझे किसी की कॉल याद आता, अल्लाह ताला जन्नत नसीब करे, अल्लामा एहसान अली जहीर की मैं एक रिकॉर्डिंग में सुन रही थी, तो वो कहते कि एक मौका ऐसा था कि मैं घर में था तो मेरा अपनी बीवी से किसी बात पे झगड़ा हो रहा था, इतने में बाहर से किसी ने दरवाजा बजाया, कहते मैंने गुस्से में पूछ लिया कौन है, तो आगे से उन्होंने कहा जी मौलाना साहब या जो भी थे, अल्लामा साहब मैं आया हूँ, मैं हूँ। तो उन्होंने कहा अभी चले जाओ बाद में आना, कहते मेरा मूड ही नहीं था आने का, तो मैंने कहा इसको बाद में बुलाओ। तो कहते कि जब मैंने ये बात कही मुझे सूरत नूर का हुक्म याद था कि जब तक इजाजत ना तो अंदर जाना ही नहीं चाहिए, बजाय इसको अंदर से बोले ना बोले जाना ही नहीं चाहिए। खैर वो कहते हैं कि वो बाहर से मुझे कहा अच्छा अल्लामा साहब अब चंदा मांगना होगा ना तो मेरे पास फिर आना, यानी धमकी दे गया कि आपने मुझे नाराज कर दिया तो अब जब चंदे की जरूरत पड़ेगी जब आप मेरे पास आएंगे तो फिर मुझसे पूछिएगा। तो हकीकत है कि दीनदार का रिएक्शन शो करना ज्यादा मुश्किल लगता है लोगों को, लेकिन ये उनको मुश्किल लगता है जिनकी नजरें दुनिया वालों पे होती हैं, जो ये सोचते हैं कि लोग आपको देते हैं, लोग क्या दे सकते हैं, एक छिलका नहीं तोड़ के देंगे आपको, अगर अल्लाह ना जाने, दिलों में अल्लाह डालता है। जितनी गैरत आपके अंदर दीन के नाम पे ज्यादा होगी ना, अल्लाह ताला आप देखिएगा लोगों के दिलों में आपके लिए सच्चाई उतनी डालेगा। तो कभी कॉम्प्रोमाइजिंग नहीं होना चाहिए। इनका हाल क्या था कि ये दीनदार होने के बावजूद, यानी आप सिंपल सी बात कह लें कि इन्होंने दीन को किताबों में और अमल में और रखा हुआ था। जुदा दीन से रह जाए तो रह जाती है चंगेजी, क्या एक शेर है ना कि जब दीन का असर दुनियावी मैदान पे नहीं होता, सिर्फ किताबों पे और क्लासरूम में और मस्जिदों में और उमरे और हज पे होता है, उमरे पे उमरे हम करते जाएं, अल्लाह को केयर भी नहीं है मेरे उमरे की, क्या मुश्किल है, उमरे तो मक्का वालों ने भी बड़े किए हुए थे। अल्लाह को जो मुझसे मतलूब है वो क्या है कि जब कोई ऐसा मौका आता है जब अल्लाह को मुझसे कुछ उम्मीद है तो मैं उस उम्मीद पे पूरा उतरूं। तो लिहाजा जब इनको कोई रोकता तो मना करने के बजाय कहते थे वो अल्लाह माफ करेगा, नमाजें भी तो इतनी पढ़ते हैं, 5 वक्त नमाजी हूँ, और जी अब तो इमाम बन गया हूँ, मेरे पीछे इतने लोग आते हैं, 15 लोग आते हैं, हर एक की 27 नमाजों को जर्व करे, मेरी तो अब हजारों में नमाजें, क्या हुआ अगर मैंने 2 घंटे के लिए किसी को खुश कर दिया, ये टोन है। तो अल्लाह कहते हैं इनसे पूछो अलम युखज़ अलैहि मीसाकुल किताब ला यकूलु अलल्लाहि इल्लल्हक, का इनसे पूछो, यानी इनसे पूछो वाला अंदाज है कि इनसे ये नहीं कहा गया कि किताब यानी तौरात की निस्बत के ये अल्लाह की तरफ मंसूब नहीं करेंगे हक के सिवा कुछ, और अब तो वो ये बात दरसु माफी ही पढ़ भी चुके हैं। किसको कहा जा रहा है? मुझे तो लगता है ये हमारे इस क्लासरूम वालों को कहा जा रहा है कि तुम तो अब पढ़ चुके हो, और दरसा का एक लफ्ज आपको क्या बताया था पीछे सूरत अलनाम में, अजदाद है, दरसु का मानी पढ़ना, निशान छोड़ना और मिटाना भी है, टू रब, तो दूसरा इसका तर्जमा क्या बनता है कि जो पढ़ा था उसको मिटा दिया, जब अमल का वक्त आता है तो उसको भूल जाते हैं, ये मुराद है। तो इनको बता दो वद्दारुल आखिरतु खैरुल लिल्लज़ीना यत्तकून, तकवा वालों के लिए तो आखिरत का घर खूबसूरत है। अफला तअक़िलून, यहाँ देखिए अकल को झंझोड़ा गया, ये नहीं कहा गया दीन से पूछो मजहब से पूछो, बल्कि किससे पूछो, अकल से पूछो। ये छोटी छोटी बातें तो अकल में भी इंसान के आ जाती हैं, अगर इंसान अकल से पूछने वाला बन जाए तो खुलासा क्या इस पूरे हिस्से का, के गुनाह करते जाना और इस भरोसे पे कि अल्लाह माफ कर देगा, हमारा कोई ना कोई अमल आके हमें बचा लेगा, ये बंदे को अल्लाह की पकड़ का जरिया बनाता है। अल्लाह की पकड़ ही उस पे आती है जब बंदा अल्लाह का लाडला बन के गुनाह करता है, कि गलत फहमी है ना, तो शर्मिंदगी ना तौबा, और फिर मजे की बात जब दोबारा गुनाह का मौका आता है फिर उसमें मुबतला हो जाते हैं। तो अल्लाह कहते बदनसीब लोग उस किताब के वारिस हुए जो इनको दुनिया का इमाम बनाने वाली थी, मगर इनकी कमजोरफी और इनकी कमजोरी ने इस खूबसूरत किताब को दुनिया तक ले जाने की बजाय दुनिया के चंद फायदे लेने का जरिया बना दिया। तो ऐसे लोगों को बता दो कि तुम्हारा हाल अच्छा नहीं होगा, कल बनी इसराइल का हुआ, आज हमारा अपना हुआ। अल्लाह ताला यही बात अब आगे बढ़ाते हुए अगली बात पे आते हैं, आयत 170 को देखिएगा, वल्लज़ीना युमस्सिकून बिल किताबी वाकामुस्सला, और जिन लोगों ने किताब को मजबूती के साथ थामे रखा और साथ ही साथ वाकामुस्सला और नमाजें कायम की, इन्ना ला नुदीउ अजरल मुस्लिहीन, तो यकीनन ऐसे इस्लाह करने वालों का अजर हम जाया नहीं करेंगे। क्या समझ आ रहा है? कितनी दफा ये बात आ गई, युमस्सिकून बिल किताब, किताब को मजबूती से थामने वाले और साथ नमाज पढ़ने वाले, नहीं नमाज कायम रखने वाले। ये जो लफ्ज है ना युमस्सिकून, इसका आप ठेठ तर्जमा कर लें चिमट जाने वाले, वो लोग जो किताब के साथ चिमट जाते हैं और उसकी हिफाजत करते हैं। नमाज को पढ़ना और बात है, आप 5 वक्त के नमाजी भी हो सकते हैं, लेकिन फिर भी आप मुकीमीन सलात नहीं है, कब तक, जब तक उस नमाज का असर आपकी जिंदगी पे ना दिखे। देखिए एक 5 वक्त का नमाजी, जहन में लाएं, اپنے آپ کو لے آئیں، کوئی بھی ہے، مردوں میں ہے تو مسجد میں جا کے پڑھتے ہیں اللہ کی توفیق سے، اذان سے پہلے اٹھ کے بھاگتے ہیں، ہے نا، اللہ کی کال پہ بھاگے نا، تو یہ کیسے ہو سکتا ہے کہ اللہ کی نافرمانی کے وقت وہ بیٹھے رہے؟ اس کا تک نماز قائم نہیں ہوئی. نمازیں قائم کب ہوں گی؟ کہ مسجدوں کی طرف جیسے بندے کا رخ ہوتا ہے نا، اسی طرح نافرمانی کی جگہوں سے بندے کے قدم اکھڑنے لگے. یہی یہاں بتا دیا کہ ظاہری چیزیں جو ہوتی ہیں نا، ان میں پڑھ کر انسان بعض دفعہ مجھے اور آپ کو نیک سمجھتے ہیں. تو یاد رکھیے، ایک جملہ بڑے شور سے بولوں گی، بندہ نمازی ہو سکتا ہے لیکن شرط نہیں کہ وہ نیک بھی ہو. بندہ روزے دار ہو سکتا ہے، شرط نہیں کہ وہ نیک بھی ہو. بندہ استاد، عالم، ٹیچر، معلمہ، سب کچھ ہو سکتا ہے، مؤذن ہو سکتا ہے مسجد کا، عمرے حج کر سکتا ہے، ضروری نہیں نیک ہو. یہ کیا بات کہہ دی آپ نے؟ تو کہنے کے سب کی امیدوں پہ ہوس ڈال دی. نیک تب ہوگا جب ان ساری عبادات کا عملی اظہار اس کی زندگی میں ہوگا. روزہ تقویٰ کی صورت میں جھلکے گا، نماز عاجزی کی صورت میں جھلکے گی. حج اور عمرہ کے لیے بھاگنا اللہ کے راستوں میں بھاگنے کے لیے کوششیں کرنے میں ہوگا. پھر آپ دیکھیں گے کہ کیا حالات ہوں گے. تو اللہ تعالیٰ ہم سب کو یہاں بتاتا ہے کہ اس دنیا کے چند دن کے فائدے، اچھا فائدے صرف سونے چاندی کی صورت میں نہیں ہوتے، لذت بھی ایک فائدہ ہوتا ہے، لسٹ بھی ایک فائدہ ہوتا ہے، پیٹ کی مزے کی زبان کا چسکا بھی ایک فائدہ ہوتا ہے، تعریف بھی فائدہ ہوتی ہے. لوگ آپ کی تعریف کرتے ہیں، کتنے اچھے ہیں، کتنے لبرل ہیں، دیکھو فلاں کتنے سخت مزاج ہیں، کتنے ایسے ہیں. تو ایسے تمام لوگوں کو اللہ تعالیٰ کہہ رہے ہیں کہ ان اللہ ندی اجر المصلحین. انشاءاللہ یہ آپ سب کی باتیں ہو رہی ہیں. کل فیوچر میں اللہ نے مجھے اور آپ کو اس طرح کے لوگوں میں بنا دینا جنہوں نے کتاب کو مضبوطی سے تھام لینا ہے، اور اپنی نمازوں کو اپنے جسم پہ، اپنی شادیوں، اپنے گھروں میں قائم رکھنا ہے. تو انشاءاللہ اللہ آپ کا اجر ضائع نہیں کرے گا. یقین کریں اللہ آپ کا اجر ضائع نہیں کرے گا. بیٹھ کے سوچا کریں اپنی جنت کو، میرا جنت میں گھر کیسا ہوگا، میں کہاں جاؤں گی، میں اللہ سے کتنی دفعہ ملوں گی، میرے جنت میں کپڑے کیسے ہوں گے، میرے شوہر مجھ سے کتنی محبت کریں گے. خوب سوچا کریں اور ایمان کی طرح یقین رکھے کہ یہ ہوگا، کیونکہ ان اللہ ندی اجر المصلحین، اللہ اصلاح والوں کا اجر ضائع نہیں کرتا. یا نوٹ کیجئے گا، مصلحین کیوں آ گیا نیچے؟ کس کی بات ہے؟ اقام الصلاح، یہاں تو ذکر کچھ اور آنا چاہیے، لیکن پھر وہی پیچھے والے واقعے پہ سارا اثر پڑ رہا ہے ان آیتوں کا. اصلاح کرو، امر بالمعروف کرو، معاشرے کے بگاڑ کو ختم کرو، پھر اللہ تمہاری مدد کرے گا. پھر بنی اسرائیل کو یاد دلایا جا رہا ہے آیت 171 میں وہی واقعہ کہ جو ان کے اوپر کب ہوا تھا، جب تورات ملی، لیکن دیکھ کے کہنے لگے تو بڑے سخت حکم ہے. کیا؟ وَإِذْ نَتَقْنَا الْجَبَلَ فَوْقَهُمْ، اور یاد کرو جب کہ ہم نے پہاڑ کو ان کے اوپر ایسے کھڑا کر دیا، کَأَنَّهُ ذُلَّةٌ، گویا کہ وہ سائبان ہو، وَظَنُّوا أَنَّهُ وَاقِعٌ بِهِمْ، اور ان کو ایسے لگ رہا تھا کہ یہ ان کے اوپر گرنے ہی والا. نتقنا کا لفظ کیا ہے؟ اکھیڑ کر نکالنا. سوچیے جب پہاڑ اپنی جگہ سے اکھیڑا گیا ہوگا، کتنا زبردست چھٹکا آیا ہوگا. یہ وہی واقعہ ہے، یاد ہے پیچھے؟ دیکھیے اس سکت موسیٰ، موسیٰ الغضب، پیچھے پڑ چکے ہیں نا. موسیٰ کو تورات ملی، تورات لینے گئے تو پیچھے سے لوگوں نے بچڑے کو پوجا، غصے میں خبر سن کے آئے، تختیاں ٹوٹ گئیں، ہاتھ سے گریں، غصہ ختم ہوا، ساری سزا مل گئی. اب جب انہوں نے وہ تورات کی تختیاں پھر جوڑی، توبہ کی، بچڑے کی پوجا جو ہوئی تھی وہ سب معاملہ رفع دفع ہو گیا، اور وہ جو کوہ طور پہ 70 لوگوں کا واقعہ وہ بھی ہو گیا تھا، لیکن جب لٹرلی ان کو بلایا واپس کہ آؤ اب تو رات آ گئی، آؤ پڑھو، بیٹھو، سمجھاؤں کیا اس میں لکھا ہے، تو جب وہ دیکھی نا تو پھر یہ اٹھ گئے، کیونکہ اوف سو ہارڈ، توبہ توبہ توبہ، اس پہ عمل نہیں ہو سکتا، یہ بڑا مشکل ہے. یہ پوری بنی اسرائیل پہ ہوا تھا اس وقت. انہوں نے اس وقت یہ کہا تھا کہ یہ کتاب قابل عمل ہی نہیں لگتی، تو اللہ نے سب کے سامنے پہاڑ کو اپنی جگہ سے اکھیڑا اور ان کے سر پہ آ گیا. کَأَنَّهُ ذُلَّةٌ، صاحبان کی طرح ہوا، وَظَنُّوا أَنَّهُ وَاقِعٌ بِهِمْ، ایسے لگا ان کے اوپر گرے گا. اور اس کو دیکھ کر بنی اسرائیل نے پھر سجدہ کیا، سجدے میں چلے گئے، اور اس سجدے میں کہتے ہیں کہ اوپر دیکھ رہے تھے ایک آنکھ سے، رفع عذاب کے سجدے کے نام پہ آج بھی اس کو کرتے ہیں یہود. اور اللہ کہتا ہے سر پہ ان کے پہاڑ کھڑا کر کے کہا، خُذُوا مَا آتَيْنَاكُمْ بِقُوَّةٍ، ہم نے اس وقت پھر ان سے کہا تھام لو اس کو مضبوطی سے جو ہم نے تم کو دیا. کیا دیا؟ یہ تورات کے حکم، چومنے، چاٹنے، تعویز بنانے، قطعے بنانے، قرآن بنا کے، کتاب بنا کے گلے میں، سونے کے کیس میں لٹکانے کے لیے نہیں دیے. وَاذْكُرُوا مَا فِيهِ لَعَلَّكُمْ تَتَّقُونَ، اس سے نصیحت لو، یاد کرو جو کچھ اس میں، تاکہ تم غلط چیزوں سے بچو. तो किताबें अमल के लिए लोगों को बड़ी मुश्किल लगती हैं। जब तौरात को किताबें हिदायत बनाने से उन्होंने इनकार किया, अल्लाह ने उनके सर पे पहाड़ मुसल्लत किया। क्या ये जबरदस्ती का है था? यहां सवाल उठता है कि अल्लाह ने उनको जबरदस्ती सिखाया? नहीं, ये जबरदस्ती का नहीं था। इसमें अल्लाह ताला की तरफ से डांट थी। जैसे बच्चा बात नहीं मानता ना माँ की प्यार से, और लाडला ही बन रहा है, एक बात पे माँ कहती ओके, फिर ओके, फिर कहती है खबरदार अब मैं थप्पड़ मारूंगी अगर बात नहीं मानोगे, करते हो तो करो, नहीं करते तो ना करो। बिल्कुल इसी तरह यहाँ देखिए अल्लाह ताला ने हम सबको बताया। अब यहाँ एक जुमला बोलूंगी, बड़े गौर से सुनिएगा। बनी इसराइल के ऊपर लिटरली अल्लाह ने पहाड़ खड़ा किया कि मानो इस किताब को। तुम्हें ये किताब पहाड़ लगती है, बोझ लगती है, माननी पड़ेगी। यही कैफियत आज ईमान वाले की खुद अपने लिए होती, समझ आइए। हर गुना को मोमिन अपने सर पे पड़ा हुआ एक पहाड़ महसूस करता है कि धम से उसके सर पे गिरेगा। और ये बात मैंने नहीं कही, हजरत अनस का एक कॉल है, वो कहते हैं कि बंदा मोमिन जब गुना करता है, अब सोचे ना आप गुना, कोई भी गुना की महफिल कोई भी, तो वो ऐसे महसूस करता है कि मैं एक पहाड़ के किनारे पे खड़ा हूँ और ये पहाड़ उठ के अभी अपनी जगह से मेरे सर पे गिरेगा। अल्लाह हमारे दिल में ये तकवा दे दे। लेकिन इसके बरक्स मुनाफिक का हाल क्या है? वो गुनाह को कैसे सोचता है? जैसे नाक पे मक्खी बैठी और उड़ा दिया, हम सब करते हैं। ये हदीस है, जब तक हमें अपने गुनाह पहाड़ों जितने बड़े नहीं लगेंगे, बस गुरु माफी ही वाली कैफियत नहीं आएगी। तो ये किताब तो बड़ी मुश्किल होती जा रही है दिन ब दिन, अन अफोर्डेबल, मुमकिन नहीं। लेकिन याद रखिए, जब तक किताब को मजबूती से नहीं पकड़ेंगे, हिदायत नहीं मिलेगी। और बड़े ही वो बदनसीब होते हैं लोग जो समंदर के पास से प्यासे चले जाए। सामने पानी है, आपके लब सूखे, कोई रखे तो सही वकार तिश्नगी मेरी तरह। यानी समंदर के किनारे से प्यासा आ गया हूं मैं, क्योंकि समंदर का पानी है बहुत बड़ा। एक शेर है, खुलासा उसका बताती हूँ कि समंदर भी क्या समंदर है, समंदर तेरे अंदर इतना पानी है लेकिन तू किसी की एक कतरा प्यास नहीं बुझा सकता। पता है ना क्यों? क्योंकि समंदर के पानी में नमक होता है। कभी आप हो के आए तो बाद में जहां जहां नमक पड़ता है वहां छुपता है, कतरा पानी का मुंह में लग जाए तो नमक होता है। यानी इतना समंदर तू बड़ा है लेकिन तू किसी की एक कतरा प्यास नहीं बुझाता। ऐसे भी कई लोग होते हैं, अल्लाह में उनमें ना करे, और कई समंदर के किनारों से वापस चले जाते हैं। अल्लाह ताला ऐसे ये बात बता रहे हैं कि जिनको मिल गई है किताब वो नहीं मान रहे तो दूसरे मानेंगे। सोचिए जरा, इस किताब की कदर कौन करेगा? मैं करूंगी या कोई बाहर का करेगा? मुझे करनी पड़ेगी ना। लेकिन आज हमें सारे काम अहम लगते हैं इस किताब के सिवा। आज हम निजात मानते हैं अपनी इस किताब के बगैर। दुनिया की किताबों में मन हमें निशान लग जाए, फटे पढ़ पढ़ कॉफियां पी पी के रातों को जाग जाके बच्चे पेपर्स देते हैं। कहाँ है इस कुरान को इस तरह पढ़ने वाले? कहाँ है हमारी रातें ऐसी कि हम इस किताब को खुजूमात ना कुम भी कुबा हो जाए, हमारे तो आंसू ही नहीं थमते, तरस ही नहीं अपने ऊपर खत्म हो रहा अभी तक। इतना रोना आता है हमारे अपने हाल पे कि हम किस मैदान में कूद गए, न पीछे जाने को दिल चाहता है और आगे जाना दिन ब दिन मुश्किल हो रहा है। लेकिन याद रखिए कि इसके लिए वही कमिटमेंट चाहिए जो दुनिया के लिए लोग कमिटमेंट दिखाते हैं, अदरवाइज इस किताब का हक अदा नहीं होगा। इसलिए अब अल्लाह सुब्हान तआला हम सबको हमारी फितरत के बंधे हुए उस अहद की तरफ लेके जाते हैं जिसको वादे अलस कहते हैं।